यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। तिहार अर्थात यम पञ्चकको पाँचौं दिन आज गोवर्धन पूजा गरी मनाइयो। नेपाल सम्बद 1146 आजदेखि शुरू। नेपाली नोटमा नेपाल सम्बद उल्लेख गर्ने प्रक्रिया अगाडि बढ़ाउने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता। रूपन्देहीको गैडहवा 6 सूर्यपुरा घाटमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर 3 जनाको मृत्यु भएको प्रहरीद्वारा जानकारी। अफ्रिकी राष्ट्र युगाण्डामा सवारी दुर्घटना हुँदा 42 जनाको मृत्यु। र काभा कप पुरूष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग 3-0 सोझो सेटमा पराजित।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। तिहार अर्थात यम पञ्चकको पाँचौं दिन आज गोवर्धन बलि गोरु हली एवं कृषकको पूजा आजा गरी मनाइएको छ। आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानेर पूजा आजा गरिएको हो। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन छ। भगवान विष्णुको आज्ञा अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मर्त्यलोकको शासन गर्ने अधिकार बलिराजाले पाएको पौराणिक मान्यता अनुसार आज बलिको पनि पूजा आराधना गरिन्छ। यसै गरी प्राचीन कालदेखि नै गोरूले कृषि कर्मका लागि खेत बारी जोतेर महत्वपूर्ण योगदान गर्दै आएकोले आजै गोरू पूजा पनि गरिएको छ। महादेवको वाहनका रूपमा समेत पूजिने गोरू साँढेलाई आज पूजा गरी मिठा मिठा खानेकुरा दिएमा वर्षभर खुशी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ। यसै गरी गोरू जत्नी हलीलाई पनि आज घरमा बोलाएर टीका दक्षिणा सहित मिठा कुरा खान दिइन्छ। यसअघि आजै बिहान गाईको पूजा आजा गरी मिठो खानेकुरा खान दिएर गाई तिहार पनि मनाइएको छ। आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिनी हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्यु पश्चात गाईले स्वर्ग जानका लागि बैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा मह आत्मपूजा गरिएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म मह पूजा पर्व मनाउने गर्दछन्। आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ। यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ ललितपुर भक्तपुर बनेपा धुलिखेल पनौती बारविसे चौतारा लगायत स्थानमा मनाउने गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले सरकारले नेपाली नोटमा नेपाल सम्बद उल्लेख गर्ने तयारी अघि बढ़ाउने बताउनु भएको छ। नेपाल सम्बद 1146 अवसरमा काठमाडौँ भक्तपुर र ललितपुरमा आज आयोजित छुट्टा छुट्टै विशेष कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाली नोटमा नेपाल सम्बद उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सरकारी कागजातमा नेपाल सम्बन्ध समेत उल्लेख गर्ने निर्णयले सरकार यस सम्बन्धको सम्वर्धन प्रवर्धन र व्यावहारिक रूपमा लागू गर्न तत्पर रहेको प्रष्ट रहेको मैले ठानेको छु। साथै सरकारी कार्यालयमा नेपाल सम्बन्धको प्रभावकारी कार्यान्वयन गर्न पनि सम्बन्धित मन्त्रालय मार्फत थप निर्देशन दिनुका साथै नेपाल राष्ट्र बैङ्कद्वारा निष्कासित गरिने नोटमा नेपाल सम्बन्ध उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।
नेपाल अझै पनि निरपेक्ष गरिबी र असमानतासँग लडिरहेको भन्दै प्रधानमन्त्री कार्कीले समाजमा गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक स्तर वृद्धि गर्न शंखदर साकुवाले देखाउनु भएको मार्गमा सबै प्रतिबद्ध भएर लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो। प्रधानमन्त्री कार्कीले जेएनजीले भ्रष्टाचार विरूद्ध गरेको आन्दोलनको बलमा बनेको नागरिक सरकारले तोकिएको मितिमा निर्वाचन गर्ने र संविधान अनुसार जेएनजी समूहको यथोचित आवाजलाई सम्बोधन गरी नेपाली जनतालाई सेवा दिनुपर्ने दायित्व पूरा गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले निष्पक्ष निर्वाचन गराउने कार्यमा सम्पूर्ण राजनीतिक दल र समाजका सबै तह तबका र वर्ग समुदायको साथ र सहयोगका लागि आह्वान समेत गर्नुभयो। लोकतन्त्रको सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन 21 गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताउनुभयो।
जेएनजीले देशमा भ्रष्टाचार विरूद्ध गरेको आन्दोलनको बलमा बनेको सरकारले विद्रोहपछिको अवस्थालाई सामान्यकरण गरी आगामी फागुन 21 गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न दत्तचित्त भएर लागेको छ। प्रत्येक दिन राजनीतिक दलहरूसँग कुनै न कुनै रूपमा संवाद भइरहेको छ। परिवर्तनका बाहक जेएनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छ। निर्वाचन प्राथमिकता छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका छौं भन्ने होइन। नेपालको संविधानको अधीनमा रही जेएनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्ने मूल दायित्व पनि हामी माथि छ। यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरूबाट काम गरी अघि बढ़ाइरहेको छ।
प्रधानमन्त्री कार्कीले नेपाल सम्बत 1146 अवसरमा आज भक्तपुरको थिमी स्थित शंखधर साखुवाको प्रतिमामा माल्यार्पण तथा सम्मान गर्नुभयो भने काठमाण्डुको बसन्तपुर र ललितपुरको मंगल बजारमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुभएको थियो। 1146 वर्ष अघि राजा राघवदेवको शासनकालमा शंखधर साखुवाले गरीबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरी ऋणको भारबाट पीड़ित जनतालाई मुक्ति दिने मुक्त गर्ने ऐतिहासिक निर्णयको कदर स्वरूप विक्रम सम्बत 936 ईस्वी सम्बत 880 नेपाल सम्बतको थालनी गरिएको हो। 2065 कार्तिक 8 गतेदेखि नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गरिएको र अहिले सरकारी कागजातमा समेत नेपाल सम्बत उल्लेख गर्ने गरिएको छ। शंखधर साखुवालाई नेवार समुदायले आज विशेष सम्झने गर्दछन्। नेपाल सम्बतका प्रवर्तक साखुवाले काठमाण्डु उपत्यकाका गरीब जनतालाई ऋणमुक्त गराउँदै नेपाल सम्बतको शुरूआत गरेकाले उनलाई राष्ट्रको शिखर व्यक्तित्वका व्यक्तिका रूपमा लिइन्छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
राष्ट्रिय विभूति शंखधर साखुवालाई समाजसेवी तथा आर्थिक सुधारकका रूपमा चिन्ने गरिन्छ। काठमाण्डु उपत्यकाका गरीब जनतालाई ऋणमुक्त गराएर नेपाल सम्बतको शुरूआत गर्ने दिन पनि साखुवालाई नै जाने गर्दछ। नेपालको मौलिक सम्बतका शुरूआतकर्ता साखुवालाई राष्ट्रप्रेमीका रूपमा सम्झनुहुन्छ वरिष्ठ इतिहास एवं संस्कृतिविद तेजेश्वर बाबु गुङ्ग।
आफ्नै देशको नाउँबाट चाहिँ स्थापना भएको यो सम्बत चलाउने मान्छे त शंखधर साखुवा हो नि। राष्ट्रभक्ति, राष्ट्रप्रेम र राष्ट्रप्रतिको सबभन्दा ठूलो चाहिँ सम्मान हो।
तत्कालीन समयमा व्यापार व्यवसाय समेत गर्ने शंखधर साखुवालाई गरीबहरूले धनी मानीको ऋण लिए बापत दासत्वको जीवन बिताइरहेको मन परेको थिएन। एक दिन भातगाउँका राजा आनन्द देवले शंखमूलबाट बग्दै आउने पानीमा मिसिएको बालुवामा सुन हुने थाहा पाएर ज्यामीहरूलाई मध्यरातमा खुलाको बालुवा झिकेर ल्याउन लगाएका थिए। मालिकहरूको घरमा दासत्वको जीवन बिताइरहेका गरीबलाई उद्धार गर्ने उद्देश्यले साखुवाले त्यो बालुवा आफ्नो घरमा खन्याउन लगाई ज्यामीलाई ज्याला दिएर पठाए। त्यसपछि बालुवाको सुन छानेर बेची त्यसबाटै आएको पैसाबाट गरीबहरूले लिएको ऋण तिरिदिएको भन्ने इतिहासमा उल्लेख छ। नेपाल मण्डलमा बसोबास गर्ने सबै गरीब सर्वसाधारणको ऋण मोचन गरिदिएको खुशियालीमा उहाँले नै विक्रम सम्बत 1936 नेपाल सम्बत प्रचलनमा ल्याएको बताइन्छ। विश्वमा प्रचलनमा रहेका ईस्वी सम्बत होस् वा नेपालमै चलेको विक्रम सम्बत नै किन नहोस्, ती सबै कुनै उच्च व्यक्तिका नाममा प्रचलित छन्। तर शंखधर साखुवाले भने आफ्नो नाममा नभई नेपालको नाममा सम्बतको घोषणा गरेकाले यो सम्बतलाई नेपालको मौलिक सम्बतका रूपमा लिने गरिन्छ। तत्कालीन समयमा नेपाल मण्डलमा बसोबास गर्ने सबै जाति, भाषी र समुदायलाई नेपाल भनिने हुँदा नेपाल सम्बत नेवारी समुदायको मात्र नभई नेपालीहरूको साझा भएको बताउनुहुन्छ त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं नेपाल भाषा विज्ञ डाक्टर बज्रमणि बज्राचार्य।
नेपालका बासिन्दाहरूले नै उत्पन्न गरेको नेपालको ओरिजिनल सम्बत हो, नेवारको सम्बत होइन।
शंखधर साखवालाई नेवार समुदायको नयाँ वर्षका दिन विशेष सम्झने गरिन्छ। नेपाल सम्बतलाई सरकारी कामकाजमा समेत उल्लेख गरिन्छ। समाज सुधारदेखि नेपालको मौलिक संस्कृति प्रवर्धनमा योगदान पुर्याउने त्यस्ता विशिष्ट व्यक्तित्व शंखधर साखवालाई तहगत रूपमा विद्यालयदेखि विश्वविद्यालयसम्म पढ़ाउन सके थप न्याय हुने धारणा इतिहासविद एवं संस्कृतिविद तेजेश्वर बाबु गंगको रहेको छ।
पाठ्य पुस्तकमा यसको विषयमा तहगत रूपमा राख्न पाए राम्रो हुन्छ।
शंखधर साखवाले नेपालको राष्ट्रिय सम्बतको शुरूआत तथा गरीबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा समानता, स्वतन्त्र स्वतन्त्रता र स्वाभिमान बढ़ाउन गरेको योगदान गौरव गर्न लागेको छ। राष्ट्रिय विभूति साखवाले पुर्याएको अतुलनीय योगदानलाई साझा योगदानका रूपमा स्मरण गर्दै नेपाल सम्बत 1146 देश विदेशमा रहने सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना। यशोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
मिथिलाञ्चल सहित तराई मधेशका विभिन्न जिल्लाहरूमा रहेका मठ मन्दिरहरूमा धूमधामका साथ आज अन्नकूट पर्व मनाइएको छ। अन्नकूट पर्वमा 56 प्रकारका परिकारहरू तयार पारेर साँझ भगवानलाई अर्पण गरेर सर्वसाधारणलाई प्रसादको रूपमा खुवाउने चलन रहेको छ। भगवान रामले लंकामा विजय प्राप्त गरी फर्किनु भएको खुशियालीमा 56 प्रकारका परिकार बनाएर अर्पण गर्ने धार्मिक मान्यता रहेको रामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष राम नरेश दासले बताउनुभयो। दीपावली सँगै जनकपुरमा मनाइने छठ पर्वका लागि तयारी शुरू भएको छ। छठ पर्व नजिकिँदै गएपछि जनकपुर धामका विभिन्न पोखरी तथा ताललाई स्थानीयको सहयोगमा विशेष रूपमा श्रृंगार गर्न थालिएको हो। मिथिलाञ्चलको पौराणिक महत्व बोकेको जनकपुर धामका गंगासागर, धनुष सागर, अर्गजा, महरासागर, रत्नसागर, गोरधोई, अरगजासर, दशरथ तलाउ, नोचा पोखरी, मठकोरवा पोखरी, दूधमती घाट लगायत पोखरी, नदी र तालको सरसफाईसँगै सजाउने काममा स्थानीयको सक्रियता बढ़ेको नीति आयोग मधेश प्रदेशका पूर्व उपाध्यक्ष डाक्टर भोगेन्द्र झाले बताउनुभयो। प्रत्येक वर्ष छठ मनाउनेको संख्या वृद्धि भइरहेकाले पर्वका लागि आवश्यक पर्ने सामानको जोहोल गर्न किलमेल गर्नेको बजारमा घुइँचो देखिन थालेको छ। छठ पर्व नजिकै गएपछि वीरगंज सहित पर्सा जिल्लामा अवस्थित विभिन्न पोखरी सजावट पनि शुरू भएको छ। सूर्यको आराधनाबाट सुख समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेकोले यो पर्वको महत्व रहेको पण्डित अमरकान्त झाले बताउनुभयो। रूपन्देहीको गैडहवा गाउँपालिका 6 सूर्यपुरा घाटमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा आज 3 जनाको डुबेर मृत्यु भएको छ। मायादेवी गाउँपालिका 1 13 वर्षीय अजय हरिजन, 15 वर्षीय दीपू हरिजन र 28 वर्षीय रोहित हरिजनको मृत्यु भएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूरज कार्कीले जानकारी दिनुभयो। प्रहरीका अनुसार दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा आज दिउँसो उनीहरू मूर्ति विसर्जन गर्न पुगेका थिए। विसर्जनका क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य शुरू गरेका थिए। खोजीका क्रममा करिब 200 मिटर तल 3 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली चलचित्र र संगीत क्षेत्रका कलाकारहरूसँग सामूहिक छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्रीसँगै गृहमन्त्री ओम प्रकाश सरियालको उपस्थितिमा भएको छलफलमा कलाकारहरू विजय बराल, कालीप्रसाद रिजाल, निश्चल बस्नेत, रिचा शर्मा र विपिन कार्की लगायतको उपस्थिति थियो। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनु भएको छ। जनकपुर धाम विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउँदै निर्वाचनमै केन्द्रित हुनुपर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले अन्तरिम सरकारले हिजो विभिन्न दलहरूसँग वार्ता गरेकाले सरकार निर्वाचनप्रति गम्भीर भएको आफूले महसुस गरेको बताउनुभयो। वामपन्थी एकता र ध्रुवीकरणबारे बोल्दै अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा रहेका पार्टीहरू एकता प्रक्रियातर्फ अगाडि बढ़ेको जानकारी दिनुभयो। ताप्लेजुङका मिकुवा खोला गाउँपालिका सबै गाउँपालिकाका सबैवटामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेसँगै स्थानीय हर्षित बनेका छन्। सबै पाँचवटै वडामा पालिकाको समन्वय र साझेदारीमा केन्द्रीय प्रसारण विद्युत लाइन जोड़िएको गाउँपालिकाका अध्यक्ष भक्त बहादुर कार्कीले जानकारी दिनुभयो। सामुदायिक वनका उपभोक्तालाई उत्पादन र रोजगारसँग जोड़ने उद्देश्यले मोरङका विभिन्न सामुदायिक वनहरूले वनमा आधारित आयमूलक कार्यक्रम सञ्चालनमा ल्याएका छन्। काठतौरामा आधारित वन उपभोक्तालाई आत्मनिर्भर बनाउन डिभिजन वन कार्यालय मोरङले सामुदायिक वनको साझेदारीमा वनको खाली जग्गामा विभिन्न प्रकारको खेती शुरू गर्दै आयमूलक कार्यक्रम सञ्चालनमा ल्याएको हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
काठधौरामा आधारित सामुदायिक वनका उपभोक्तालाई आत्मनिर्भर बनाउन सामुदायिक वनको साझेदारीमा वनको खाली जग्गामा रबर अगरू तथा लाहा लगायत विभिन्न प्रकारका जड़ीबुटी खेती शुरू गरिएको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरको भनाइ छ।
काठधौरामा मात्रै आधारित नभई उद्यमसँग पनि जोड्नुपर्छ। वन पैदावारमा आधारित उद्योग धन्दाहरू अथवा उद्यमहरू सिकाएर चाहिँ केही काम गर्न सक्यो भने समूह सशक्तिकरण हुने, गरिबी न्यूनीकरण हुने र जीविकोपार्जन पनि राम्रोसँग सञ्चालन हुने हिसाबले अहिले वन पैदावारमा सानो चाहिँ कुरा हामीले खाली ठाउँ रहेको जग्गाहरूमा रोजगारीको सिर्जना गर्ने तीनवटा सामुदायिक वनमा रबर खेतीको वृक्षारोपण, त्यसपछि लाहा खेतीको वृक्षारोपण र अगरवुडको यो तीनटा चाहिँ नयाँ प्रजातिको बिरुवाहरूको हामीले यसपालि कार्यक्रम शुरूआत गरेका छौँ।
रोजगारीको अवसर सिर्जना गर्न उपभोक्ताहरूको सहयोगमा वन क्षेत्रमा यस प्रकारको खेती शुरू गरिएको हो। पथरी सनिश्चरी स्थित पशुपति सामुदायिक वनका अध्यक्ष पुष्पराज ठकुरी
वन क्षेत्रभित्र खाली भूभागलाई समेट्ने गरेर लाहा खेतीबाट पनि हामीले आय आमदानी गर्न सकिने भएको हुनाले चाहिँ यो लाहा खेती शुरूआत गरेका हौ।
यसै गरी सो कार्यालयले जीविकोपार्जनमा मदत पुर्याउन उपभोक्ताहरूलाई वन पैदावारमा आधारित विभिन्न प्रकारको तालिम समेत प्रदान गरेको छ। आय आर्जनका लागि लघु उद्यमी क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत तालिम प्राप्त गरेपछि उपभोक्ताहरूलाई सानातिना उद्योगहरू सञ्चालन गर्न मदत पुगेको लेटाङ स्थित महाभारत सामुदायिक वनका अध्यक्ष यज्ञ कुमार लिम्बु भनाइ छ।
60 जतिलाई हामीहरूले मुढा बनाउने तालिम प्रशिक्षण गराएको थियौँ। शिवमूलक एउटा घरेलु सामग्री बाँसबाट वास्तुकला बनाउने तीन किसिमको तालिम भएको छन् र घरेलु सामग्री बनाउने साथीहरूले उपभोग्य ढोको अन्य महला जस्तो घरेलु उत्पादनहरू बनाउन सक्नेसम्म गर्दैछन्। मुढा बनाउनेबाट चाहिँ उहाँहरूले अलिक राम्रै आय आर्जन गरेको देखिरहेछौँ।
दीर्घकालीन सोचका साथ शुरू गरेको रबर लाहा तथा अगरवुड खेतीबाट उत्पादित वस्तुको प्रशोधनका लागि सानातिना उद्योग स्थापना गर्न स्थानीय तहसँग समन्वय गर्ने गरी कार्यक्रम अगाडि बढाइएको सो कार्यालयले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
बाजुराको बुढीगंगा नगरपालिकाले करार ज्यालादारी र अस्थायी तर्फका कर्मचारीहरूलाई हटाएपछि सातवटा स्वास्थ्य संस्था बन्द भएका छन्। नगरपालिकाले 46 स्वास्थ्य कर्मीको करार म्याद नथप्ने निर्णय गरेसँगै अमकोट, मुसी, ताप्रा, डेल्टा, बामका, मोटावाडा र सेलापाखा गाउँका स्वास्थ्य चौकीहरू बन्द भएका हुन्। बन्द भएका स्वास्थ्य संस्था मध्ये सेलापाखा स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर समेत सञ्चालनमा थियो। मेडिकल अधिकृत समेत हटेपछि उपचारका लागि अछामको बयलपाटा अस्पताल जानुपर्ने बाध्यता भएको बुढीगंगाका स्थानीयहरूले गुनासो गरेका छन्। नगरपालिकाले कार्तिक 1 गतेदेखि लागू हुने गरी पालिकाभित्रका 120 करार ज्यालादारी र अस्थायी कर्मचारीको म्याद नथप्ने निर्णय गरी हटाएको थियो। विस्तारका क्रममा रहेको पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सड़क खण्ड यात्राका लागि सहज बन्दै गएको छ। सड़कको 113 किलोमिटर खण्ड मध्ये दाउने बाहेकका अन्य स्थानमा राजमार्ग सहज बनेको नारायणघाट बुटवल सड़क योजनाले जनाएको छ। योजनाको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार हाल सड़कको विभिन्न 11 स्थानमा सड़क विस्तारको काम भइरहेको छ। काठमाडौँको जोरपाटी सहित आसपासका क्षेत्रमा सड़क दुर्घटना न्यूनीकरण र शहरी ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको छ। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा जोरपाटी चोकमा ट्राफिक लाइट जडान गरिएको हो। भुटोलबाट गुल्मीतर्फ जाँदै गरेको जीप आज पाल्पाको तानसेन रानीमहल खण्डको वैकुण्ठे भन्ने स्थानमा सड़कको भित्तामा ठोकिँदा 12 यात्रु घाइते भएका छन्। घाइते सबैको तानसेनमा उपचार भएको र एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको असोज मसान्तसम्म 18,000 बढी आन्तरिक तथा बाह्य पर्यटकले गोर्खा सदरमुखाममा रहेको गोर्खा संग्रहालयको अवलोकन गरेका छन्। साउनदेखि असोज मसान्तसम्म 18,051 जनाले अवलोकन गरेको संग्रहालयका कार्यालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी राष्ट्र युगाण्डामा सवारी दुर्घटना हुँदा 42 जनाको मृत्यु भएको छ। प्रमुख राजमार्गमा सवारी साधन एक आपसमा उछिन्ने क्रममा दुर्घटना भएको थियो। घटनामा चारवटा सवारी साधन एक आपसमा ठोकिएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धलाई लिएर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अर्को वार्ता नचाहेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा भएको एक छलफलमा रूसी राष्ट्रपति पुटिनले अग्रमोर्चाबाट फिर्ता भई युद्ध रोक्न कहिले नचाहेको बताउनुभयो। यसअघि ट्रम्प र पुटिनबीच गत अगस्तमा एलास्कामा वार्ता भए पनि कुनै पनि उपलब्धि हुन सकेको थिएन। ट्रम्प र पुटिनबीच हंगेरीको बुडापेस्टमा दुई हप्ताभित्र वार्ता हुने चर्चा चले पनि व्हाइट हाउसले पुष्टि गरेको छैन। यसैबीच राष्ट्रपति ट्रम्पको भनाई लगतै रूसले युक्रेनमा रहेको क्षेप्यास्त्र आक्रमणमा 7 जनाको मृत्यु हुनका साथै 21 जना घाइते भएका छन्। रूसले राष्ट्रपति ट्रम्प र युरोपेली संघले युद्ध विरामका लागि गरेको आह्वानलाई पनि अस्वीकार गरेको छ। च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईले आफ्नो पहिलो एआई संचालित वेब ब्राउजर च्याट जीपीटी एटलस सार्वजनिक गरेको छ। धेरै विश्लेषकले यसलाई गुगल क्रोमको सबैभन्दा ठूलो प्रतिद्वन्दीका रूपमा हेरेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
थाइल्याण्डको थाई एयर एसियाले कार्तिक 9 गते अर्थात अक्टोबर 26 तारीकबाट भैरवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान शुरू गर्ने भएको छ। आइतबार र बुधबार साताको दुई दिन बैंकक भैरवा बैंकक उडान हुन लागेको हो। थाइल्याण्डको बैंककबाट भैरवा उडान गर्नको लागि एयर एसियाले गत असारमै अनुमति लिएर टिकट खुला गरेको थियो। भैरवाबाट थाइल्याण्ड उडानका लागि न्यूनतम 13,036 रूपियाँ भाडा दर तोकिएको छ। उडान तालिका अनुसार दिउँसो 12:15 बजे एयर एसियाको जहाज भैरवा आइपुग्नेछ भने 1 बजे भैरवाबाट बैंककका लागि प्रस्थान गर्नेछ। थाई एयर एसियाले गत वर्ष पनि विन्टर सेड्यूलमा उडान गरेको थियो। विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले भैरवा बैंकक उडानको निरन्तरताको लागि पर्यटन व्यवसायहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै जजिरा एयरवेजसँग पनि भैरवाबाट पुनः उडानको लागि कुराकानी भइरहेको उल्लेख गर्नुभयो। विदेशबाट नेपालमा काम गर्ने प्रयोजनका लागि चालू आर्थिक वर्ष 2082-83 पहिलो 3 महिनामा 500 विदेशीले श्रम स्वीकृति लिएका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्याङ्क अनुसार असोज मसान्तसम्म 500 गैर नेपाली नागरिकले नयाँ श्रम स्वीकृति तथा नवीकरण गरेका हुन्। असोज महिनासम्म 165 विदेशीले नयाँ श्रम स्वीकृति लिएका छन् भने असोजमा मात्र 28 विदेशीले श्रम स्वीकृति लिएका छन्। यस अवधिमा 335 गैर नेपाली नागरिकले विगतमा लिएको श्रम स्वीकृति नवीकरण गरेका छन्। आर्थिक वर्ष 2081-82 एक वर्षको अवधिमा भने 892 विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए। नेपालमा निर्माण क्षेत्रको जिम्मा लिएका विदेशी निर्माण कम्पनी आउने उच्च दक्ष तथा दक्ष प्राविधिकहरूले यस्तो श्रम स्वीकृति लिने गरेका छन्। विभागबाट विदेश जाने नेपाली लिएको श्रम स्वीकृतिको संख्या भने 3 महिनामा 42,468 पुगेको छ। असोजमा मात्र 15,805 नेपालीले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 3 महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको 11.34% अर्थात 7,64,50,81,000 राजस्व संकलन गरेको छ। आर्थिक वर्ष 2082-83 30,89,12,00,000 राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा साउनदेखि असोज मसान्तसम्म लक्ष्यको 14.21% अर्थात 4,38,83,13,000 मात्र राजस्व संकलन भएको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सूरज पौडेलले जानकारी दिनुभयो। मुस्ताङको कोरला स्थित मुस्ताङ भन्सार कार्यालयले 1 महिनाको अवधिमा 3,01,44,36,000 राजस्व संकलन गरेको छ। गत भदौ 31 गतेबाट सञ्चालनमा आएको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयले मंगलबारसम्म उक्त रकम संकलन गरेको हो।
अब खेल समाचार अजय बमबाट।
सेल्टर एसिया भलिबल संघ काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको छ। ढाका स्थित इन्डोर हलमा बुधबार नेपालले खेल 22-25, 18-25, 25-27 गुमायो। अब नेपालले बिहिबार घरेलु टोली बंगलादेशको सामना गर्नेछ। नेपाली टोली करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय भलिबलमा फर्किएको हो। यो खेल मार्फत रविन नगरकोटी, पहल गजरात, सन्तोष राई, सुनिल बोहरा र अर्जुन नेपाली सिनियर टोलीका लागि डेब्यू गरेका छन्। नेपाल प्रिमियर लिग एनपीएलको फ्रेन्चाइज कर्णाली एक्सले स्कोल्याण्डका बलर मार्क वार्डलाई अनुमोदन गरेको छ। कर्णालीले बुधबार सामाजिक सञ्जाल मार्फत एनपीएलको दोस्रो संस्करणका लागि वार्डलाई भित्राएको जानकारी दियो। उनी कर्णालीमा अनुमोदन हुने पहिलो विदेशी खेलाडी हुन्। 29 वर्षीय वार्डले 77 T20 अन्तर्राष्ट्रिय खेलमा 89 विकेट लिएका छन्। गत संस्करण दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले मार्किस सोमपाल कामीसहित गुलशन झा, नन्दन यादव, विपिन प्रसाद शर्मा, अर्जुन घरती, दिपेन्द्र राउत र युनिस विक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ। यसै गरी टोलीले मिनी अक्सनबाट पवर सरफा, युवराज खत्री, इम्सान शेख र दीपक डुमरेनलाई अनुमोदन गरेको थियो। एनपीएलको दोस्रो संस्करण मंगसिर 1 गतेदेखि 27 गतेसम्म हुँदैछ। नेपाली राष्ट्रिय भलिबल खेलाडी कामना विष्टको उत्कृष्ट प्रदर्शन प्रेरित नैराफू चेल्सी स्पोर्ट क्लबले मालदिवसमा जारी नाइबोली भलिबल च्याम्पियनशीप 2025 लगातार तेस्रो जित दर्ता गरेको छ। तेस्रो खेलमा नैफारूले अर्किड नेपाली खेलाडी उषा भण्डारी सम्मिलित नारूफ स्पोर्ट क्लब विरूद्ध 3-2 सेटमा रोमाञ्चक जित निकाल्यो। कामना तीनै खेलमा प्लेयर अफ द म्याच चुनिएकी छिन्। तीन खेलमा विजयी नैराफू सेमी फाइनल नजिक पुगेको छ।
अब मौसम। आगामी 24 घण्टामा सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तिहार अर्थात यम पञ्चकको पाँचौं दिन आज गोवर्धन पूजा गरी मनाइयो। नेपाल सम्बत 1146 आजदेखि शुरू। नेपाली नोटमा नेपाल सम्बत उल्लेख गर्ने प्रक्रिया अगाडि बढ़ाउने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता। रूपन्देहीको गैडहवा 6 सूर्यपुरा घाटमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर 3 मृत्यु भएको प्रहरीद्वारा जानकारी। अफ्रिकी राष्ट्र युगाण्डामा सवारी दुर्घटना हुँदा 42 मृत्यु। र काभा कप पुरूष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग 3-0 सोझो सेटमा पराजित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।